आज थोड़ा सा चेंज ऑफ टीप करें हम एक बात ये समझने की मुंतखब निसाब में अब हम इस मुकाम पर पहुंच गए कि कुछ बुनियादी चीजें हम समझ सकते हैं। ठीक है, ये एक सीक्वेंस के साथ आपको कुछ पढ़ाए जा रहे हैं। अल्हम्दुलिल्लाह, दीन क्या है, दीन मजहब में फर्क क्या है, ये हमने समझ लिया है। फिर इस दीन के एक मुसलमान से क्या तकाजे, वो हमने समझ लिया है। फिर हमारे सामने कुछ और बुनियादी चीजें आ गई, मतलब ये कि अल्लाह से बंदे का क्या ताल्लुक है, जिसे हमने इबादत के उससे बट समझा कि अल्लाह का एक ही मुतालबा है, वो है इबादत। इसी तरह से इंसानों में जो सबसे ज्यादा बड़े मोहसिन है इंसानियत के, मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, उनसे मेरा आपका क्या ताल्लुक हो, ये भी हमारे सामने आ गया। अब इसी में एक चीज रहती है कि अल्लाह की अजीम किताब जो हमारे पास है उसके क्या हकूक है, उससे एक मुसलमान का क्या ताल्लुक होना चाहिए, इंशाल्लाह इस पर आज बात होगी। जहाँ तक हमने मुंतखब निसाब पढ़ा है वो भी दोहरा लें, मुंतखब निसाब में निजात की क्या मिनिमम क्राइटेरिया जो पूरा करने से आदमी कामयाब हो सकता है, या ये कह लें कि नाकामी से बच सकता है, कामयाबी के फिर लेवल है। एक 33 नंबर देकर पास होने वाला होता है जो आला के पास होता है लेकिन शर्मिंदा होता है, लेकिन फिर आला दर्जे की कामयाबी भी है। पोजिशन होल्डर है जो एक एक को बता रहे होते हैं, ये देखो रिजल्ट आ गया मेरा, ये नतीजा है। तो ये हमने जो इब्तदाई मुंतखब निसाब हिस्सा ऊपर पढ़ा है उसमें ये मिनिमम पासिंग मार्क्स का जिक्र, कम से कम क्या किया जाए कि अजाब से बचा जाए। फिर उसमें क्या चीजें सामने आई थी, ईमान लाना होगा, अमल सही करना, नेक अमल करना पड़ेगा, मिलजुल कर जो है हक की एक दूसरे को नसीहत करनी होगी, और मिलजुल कर सबर करना होगा, बर्दाश्त करनी होगी, अपने इस काम पर डटा रहना होगा। तो ये सारी चीजें गुजरी। फिर मुंतखब निसाब हिस्सा दो जो हमने पढ़ा, यानी इसका दूसरा हिस्सा हमने पढ़ा, तो उसमें क्या चीज सामने आई थी, ईमान की वजह। और हमारे सामने पहले बात आई थी ईमान इंसान की फितरत की आवाज है, ये कहाँ पे पढ़ा नहीं, ईमान अंदर मौजूद है, ये हमारी फितरत की आवाज है। सूरह फातिहा ये इंसान की अपनी आवाज है, वो अंदर से चाहता है कि जो है उसे मामला बताए जाए, हिदायत के मजीद जो है रास्ता उस पर खोला जाए, वरना अपनी अकल से अपने गौर और फिक्र से वो पहुंच जाता है कि वाकई कोई इस कायनात को बनाने वाला चलाने वाला है। और यहाँ तक भी पहुंच जाता है कि जब इस कायनात की हर चीज का मकसद है तो मेरे अंदर ये अच्छाई बुराई की पहचान भी बेमकसद है। हम यही फिक्र तबादला करती है कि अच्छों को उनकी अच्छाई का फायदा हो और बुरों को उनकी बुराई की सजा मिले। इसलिए अगर ये काम यहाँ नहीं हो रहा तो एक वक्त ऐसा जरूर आना चाहिए, उसे क्या कहते हैं, उसे आफत कहते हैं। और यही पैगाम लेकर जब कोई रसूल आता है तो गोया ईमान की तकमील हो जाती है, वो ईमान में रिसालत जो है इस तरह तकमील कर देता। तो पहला दर्स हमने सुरैशी पढ़ा था कि ये हमारे अंदर की आवाज़ है। उसके बाद हमने क्या पढ़ा, हमने कहा कि ये पूरी कायनात अल्लाह की निशानी और जो है आलम उसी से बना, आलम झंडा निशानी, तो गोया हर चीज जो हम देखते हैं वो अल्लाह की तरफ जो है वो रहनुमाई कर रही है, इशारा कर रही है, हमारी तवज्जो उसी लेकर जा रही है। तो वहां हमने समझा कि अगर इन खसूसियात ये जो फैकल्टीज अल्लाह ताला ने हमें दी है देखने सुनने और समझने की सलाहियत, यह हवा से हमसा, तो इनका सही इस्तेमाल किया जाए तो ईमान बढ़ता है और शऊरी ईमान जो है इंसान को हासिल हो। ठीक है, ये हमने पढ़ा सूरह आले इमरान के आखिरी हिस्से की आयात में, आयत नंबर 190 से 195 तक। ठीक है, फिर अगला टॉपिक था कि इसे कंबाइन किया गया और बताया गया कि ईमान के अंदर क्या होते हैं, क्या क्या चीज जमा की जाए तो फिर ईमान हकीकी बन जाएगा। जैसे हर चीज में दुनिया की होती है, चाय कैसे बनेगी, पानी डालें, दूध लें, पत्ती मिलाएं, चीनी डालें और उससे जो है वो चाय बन जाए, उसे पकाया जाए। तो इसी तरह ईमान हकीकी किन चीज़ों से मिलकर बनता है वो हमारे सामने आया कि नूर फितरत, फितरत सही हो और नूर वही जो है वो मौजूद हो तो उससे फिर ईमान हकीकी हासिल होता है। जिनमें से कोई एक चीज भी कम है तो फिर वो ईमान जो है हासिल नहीं होता। बिल्कुल इस तरह जिस तरह हमने समझा था कि ये बातनी रोशनी है, ये जो देखने की सलाहियत अल्लाह ने दी है तो ये उसी वक्त आरामद होगी کا نتیجہ یعنی دیکھنے کی تلاشت جسے ہم بصارت کہتے ہیں اسی وقت حاصل ہوگا جب یہ آنکھ بھی صحیح ہو, اس میں کوئی خرابی نہ آئی ہو, اور اسی طرح باہر ماحول میں بھی روشنی ہو. تو یہ دونوں چیزیں ہوں گی تو بصارت حاصل ہوتے ہیں. اور اگر باہر سبزی کے گروپ اچھے ہیں تو حالانکہ آنکھ صحیح ہوگی لیکن کچھ چیزیں نظر نہیں آئیں. اور اسی طرح باہر پورا پورا نکلا ہوا ہے لیکن آنکھ بھی خراب, تو بھی جو ہے وہ بصارت حاصل ہے. اسی طرح آپ نے سمجھا تھا کہ یہ دو نور دوسرے لیے پورے فطرت ہے, انسان کے اندر کی فطری کیفیات یہ بھی صحیح ہونی چاہیے, اور اسی طرح باہر بھی جو ہے وہی کی روشنی ہونی چاہیے. اور یہ دونوں ہوتے ہیں تو پھر ہدایت کی راہ جو ہے وہ نمایاں ہو جاتی ہے, وہ نظر آتی ہے, اور پھر کوئی مسئلہ نہیں ہوتا گمراہ ہونے کا اور جو ہے وہ کسی غلط جگہ پر جانے کا, خطرہ ختم ہو جاتا. یہ چیز ہم نے کری تھی سورہ نور میں, اور وہاں یہ بڑی تفصیل کے ساتھ اللہ تعالیٰ نے سمجھائی کہ کس طرح اس کی ماں اصل میں ایک جلتا ہوا چراغ ہے جو انسان کے دل کے اندر جلتا ہے. تو یہ ہم نے وہاں سمجھا. اس کے بعد اب ایمان ہردی چیز کا فائدہ کیا ہوتا ہے, یہ کہاں پر آنا سورہ سوال سے ہم نے کوئی پناہ کیا کہ یہ واقعی ایمان کا دیا روشن ایمان کا چراغ جل رہا ہے, اس کی روشنی پھیل رہی ہے, تو پھر کچھ اثرات ہونے چاہیے, وہ شخصیت میں نظر آنا چاہیے, اس کی روحانیت, اس کی روشنی, اس کے کردار سے اس کے اعمال میں جھلکنی چاہیے. اگر یہ اعمال اور کردار اور سوچ سے وہ روشنی نہیں ہے تو اس کا مطلب ہے تو چراغ روشن نہیں ہے, یا جو ہے وہ چراغ کی روشنی باہر نہیں آئی, جلد سے باہر نہیں نکلی, وجود میں سرائیت نہیں کرے. ٹھیک ہے, تو وہ آپ کا ٹیسٹ بھی ہو چکا ہے, تو وہ کیا کیا چھوٹی چھوٹی چیزیں بنتا جائے گا. یہ ایمان جب پیدا ہوتا ہے تو اس کا اظہار کس طرح ہوتا ہے انسانی شخصیت کا, کیا کیا عمل میں کیا کیا نظر آتا ہے. یہ سورہ تغابن میں یہ ہم نے پڑھا تھا کہ ایمان کے چیز سے اگر وہ ایمان جو ہے وہ ایک بڑا تناور ذرا بن گیا تو کیا کیا پھل آئے گا, یہ ایمان کی روشنی اگر پھیلتی ہے تو اس کے اثرات کس طرح نظر آئے. پہلی چیز تھی رضا و تنبی, اللہ کے ہر حکم پر جو ہے راضی رہے. نہیں جب آدمی کو اعتماد کرتے ہیں تو راضی کچھ ہوتا ہے, راضی ہوتا ہے, لیکن مطلب ہوتا ہے جب کچھ ہاتھ سے نکل جائے, کوئی نقصان پہنچ جائے, کوئی مصیبت پریشانی آ جائے, تو کب بھی راضی پر رہتا ہے رب کی کیفیت حاصل ہوتی ہے. گئی مان آگے سمجھتے ہیں سب کچھ کس کی طرف سے ہو رہا ہے, اللہ کی طرف سے ہو رہا ہے, اسی میں میرے لیے خیر ہے, مجھے سمجھ آئے نہ آئے, پہلے سے لکھا ہوا تھا میرے لیے آسان ہوگا لیکن پہلے سے یہ ہونا, اور یہ سب کچھ آج آرزی ہے, وقتی ہے, کچھ دنوں کی بات ہے, اور امتحان ہے میرے آپ کے لیے. جی بالکل, ایک جو ہے شکر کا امتحان ہے, دوسرا جو ہے صبر کا امتحان ہے, اور آخرت میں کامیابی کے لحاظ سے کون سا امتحان بہتر ہے, جو کچھ لے کر کیا گیا, کیونکہ یہ آسان امتحان ہے. جیسے آپ نے بھی دیکھا کہ بہت ساری صورتیں دے دی جائیں آپ کو پھر امتحان دیا جائے, جتنا زیادہ دیا جاتا ہے اتنا زیادہ مشکل ہوتا ہے امتحان, جتنا کم دیا جائے اتنا آسان ہوتا ہے. جب ایسے ہو دو چار کسی کا امتحان لے لے تو وہ نربھر ہے, لیکن آدمی تو زیادہ کی فائدہ ہوتا ہے دنیا میں, زیادہ زیادہ ملے تو جتنا زیادہ ملے گا اتنا امتحان جناب آواز اگر بہتر ہو گئی ہو تو بتا دیجیے, بتائیے مائک چینج کروا دیں, خواتین سے درخواست ہے کہ پیکی سے لکھ کے بتا دیجیے آواز صحیح ہے یا نہیں. ابھی ویسے ہم جتنا ہی دہرا رہے ہیں تو کوئی نقصان نہیں ہو رہا ہے, آواز بھی جو ہے وہ صحیح, تو کہاں بات ہو رہی تھی کہ ایمان کی کیا تقاضے ہیں انسانی شخصیت میں ظاہر ہونے چاہیے, تو یہ پہلی چیز آئی تسلیم و رضا کی چاہیے. دوسرا کیا ہے جی, بھروسہ, امید, خوف, یہ سب جس پر ہوتی ہے اللہ کی ذات سے, امید جو ہے وہ اصل چیز ہوتی ہے, بتوں سے کچھ کو امید ہے, خدا سے نا امیدی, مجھے بتا دو صحیح اور کافی کیا ہے, اسی طرح کا کچھ شعر ہے, مراد یہی ہے کہ اللہ کو بیچ میں سے ہٹا کر غیر اللہ پر اگر امید ہو جائے کہ یہ مال جو ہے یہ کام کر دے گا، فلاں تعلقات کام آ جائیں گے، فلاں پر میرے بہت احسانات ہیں وہ مدد کے لیے کھڑا ہو جائے گا میری مشکل میں، تو اور کافی ہے کیا؟ اگر اللہ کو ہٹا کر باقی اسباب پر ہی بھروسہ کرنا ہے کافی تو یہی ہے، تو مسلمان اور کافر میں فرق یہ ہے کہ مسلمانوں کی امید آدمی بھروسہ ہو صرف اللہ تعالیٰ کی ذات پر، تو یہ جو کیا سمجھا تھا یہ پیدا ہونا چاہیے، اگر ہماری زندگی میں یہ نہیں آ رہا تو پھر یہ محض علم ہے جو ہم یقین کہہ رہے ہیں، اور ایمان جو ہے وہاں سے ایمان کا یہ ایک طرح سے جہاں اس کے سمجھات ہیں وہاں یہ اہل ایمان کے لیے ٹیسٹ بھی ہے کہ وہ اپنی اپنی شخصیتوں کو دیکھیں اور دیکھیں کہ یہ سمجھات کس حد تک انہیں حاصل ہے، تو جس سے اندازہ ہوگا کہ واقعی ایمان نے واقعی حاصل کی ہے یا نہیں۔ تیسری کیا نظر آتی ہے شخصیت میں کی؟ کہ اطاعت نظر آتی ہے اللہ اور اس کے رسول کی اطاعت، اور ظاہر ہے یہ پہلے بھی بات آ گئی کہ کیسے ہو سکتا ہے ایک آدمی اللہ اور اس کے رسول کو مان رہا ہے اور پھر ان کی ماننے کے لیے تیار ہے، اللہ کو مانتا ہے لیکن اللہ کی نہیں مانتا، بڑا اچھا جملہ ہے جو بار بار میرا چھوٹا سا جملہ ہے، لاہور پر آپ کو جانتے اللہ کو ماننے والے بہت سارے لیکن مومن وہی ہے جو اللہ کی مانتا ہے، اس کی زندگی اللہ کے احکامات کے مطابق ہوگی، اس کے رسول کے احکامات کے مطابق ہوگی۔ آج بھی ایک بہت بڑا فساد جو ہے وہ نظر آ رہا ہے دنیا میں، اور روشن سیاسی اور مولوی اسلام کے نام سے اور ماڈرنیٹی اور جس سب کے نام لے کر اصل میں مسئلہ کیا کیا جا رہا ہے کہ یہ یعنی اطاعت اللہ اور اطاعت رسول میں فرق کیا جا رہا ہے، اللہ کی تو مانیں گے رسول کی نہیں مانیں، حالانکہ اصل یہ بات بھی ہم نے کہہ سکتی کہ اصل اطاعت اللہ کی ہے لیکن اس کے لیے ذریعہ کیا بنتے ہیں؟ وہ رسول بنتے ہیں، اگر رسول کو ہٹا دے تو پھر اللہ کی اطاعت ہو نہیں سکتی، کیونکہ یہ قرآن بھی رسول نے بتایا ہے کہ اللہ نے یہ کہا ہے، تو جب ہی جو ہے ہمیں معلوم ہوا کہ یہ قرآن کا حکم ہے، تو اس میں ایک بہت بڑا مسئلہ روشن سیاسی کے نام سے یہی ہے کہ وہ چاہتے ہیں کہ سنت سے کاٹ دیا جائے، اسلام سے کاٹ دیا جائے، اور محض صرف قرآن کو لے کر جو آدمی جیسا چاہے تعلیم یہ کرتا ہے، تو یہاں یہ بات آئی کہ اطاعت کرو اللہ کی اور اس کے رسول کی، تو یہ دونوں یہ ایک ہی مرکب ہے، انہیں آپ علیحدہ کیوں کہتے ہیں؟ اس لیے وہ حدیث بھی دوبارہ دوہرا رہے ہیں، اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا تھا من اطاعنی فقد اطاع اللہ ومن عصانی فقد عصى اللہ، جس نے میری اطاعت کی اس نے اللہ کی اطاعت کی، جس نے میری نافرمانی کی اس نے اللہ کی نافرمانی کی، تو اس کی بھی بات ہے یہ ایک علیحدہ انہیں نہیں کیا جا سکتا، یہ ایسا نہیں ہو سکتا ایک آدمی کہ بس میں اللہ کی اطاعت کروں مومن نہیں رہے، اللہ اس کے رسول دونوں کی اطاعت کریں۔ پھر تیسری چیز اس میں چوتھی چیز یہ ہم نے کرنی تھی کہ علائق دنیاوی اور اسباب دنیاوی کے معاملے میں اس کا خاص جو ہے وہ نظریہ ہوتا ہے، مومن کیا سمجھا تھا ہم نے علائق دنیاوی کیا چیز ہوتی اور اس کے علاوہ علائق دنیاوی رشتے دار ہوتے ہیں، بالکل صحیح، لیکن کا قریب ترین سرکار کون سا رشتے دار ہے؟ دینی بچے، یہ قریب ترین ہے، اس سے اوپر خونی رشتے جو کہلاتے ہیں والدین، اور والدین کے خون سے جو جس کا تعلق ہے یعنی بہن بھائی، سگے بہن بھائی یا اور دائرہ، ہمارے یہاں تو کم ہوتا ہے، باقی جگہوں پر آپ کو اور بھی اخیار کی بہن بھائی اور اہل کی بہن بھائی جیسے ملتے ہیں، باپ شریف بہن بھائی یا ماں شریف بہن بھائی، ان کا زیادہ وہ قریب ترین ہے، اس کے بعد اگلا سرکل اس کے اوپر دادا دادی نانا نانی کا سرکل آ رہا ہے، اس کی وجہ سے جس سے رشتے داری ہے یعنی چچا اور پھپھیاں آ گئے، اب خالو اور ماموں بھی آ رہے ہیں، تو یہ ایک اور سرکل ہے، اس کے اوپر پہلے دادا تک اگر آپ کہیں گے تو وہ عموماً کہلاتی ہے برادری، وہ برادری ہو جاتی ہے، تو یہ برادری کی ایک دائرہ ہے، اس کے اوپر کہیں گے فارم دائرہ ہے، پھر آپ کا ملک ہے، پھر کانٹیننٹ ہے، پھر پوری انسان ہے، تو یہ سب علائق ہے دنیا میں تمام انسان، ان سب سے تعلق، ٹھیک ہے، اسی طرح پھر اسباب میں دنیا بھی کہلاتے ہیں، اسباب کیا ہوتے ہیں؟ یہ علائق کہلاتے ہیں، جی بالکل، مال و اسباب جو ہیں یہ عموماً یہ اسباب کے خلاف ہے، اور ان دونوں سے متعلق ایمان والے انسان کا کیا پہلے عمل ہوتا ہے کیا ہم نے سمجھا؟ وہ انہیں جو ہے کیفاب ہو، یہ تعلقات ہو، بہنوں انسانی تعلقات قریب ترین ہو، اولاد ہو، वालदेन और बहन भाइयों या बहनी दो दोस्त अहबाब को बहुत खुश हो, और इसी तरह अहबाबों के जमाल दौलत इन सब को क्या समझते हैं, लाया गले की ऐसे कुछ नहीं समझते, वो समझते हैं ये हमारा जरिया इंसान, ये इंसान का जरिया, जिस तरह आप लोग माशाल्लाह इंसान देने के चीज में, तो ये इंसानी चीजें जो है वो आदमी ऐसे कुछ नहीं समझता, वो लायबिलिटी है, जितना अच्छा परफॉर्म करेगा उतनी बेहतरी की उम्मीद होती, लेकिन उनसे जो है वो इंजॉय नहीं कर रहा होता उसका, सिवाय करके जो बहुत सच्चा है जिन्होंने पढ़ा हो और वो चाहते हैं कि ये जरिया बनेगा उनकी बहुत बड़ी कामयाबी का, तो इंजॉय भी करता, लेकिन एक आदमी साथ साथ रखिए दोनों एक्सट्रीम जो है वो बुरी होती है। अब ये समझ लेना कि ये हमारे इंसान है जनाचे उनसे वो जो फितरी मोहब्बत अल्लाह ने रखी है या जो फितरी मोहब्बत रखी है वो भी ना करना ये भी गलत है, तो इतना जाहिर जो है उनसे मोहब्बत होनी चाहिए, ताल्लुक होना चाहिए, वो रखना है, और लेकिन वो ऐसा ना हो कि अल्लाह उसके रसूल के अहकाम पर हावी हो। ये बातें हमने समझी थी सूरह तकाबुर के सतमंजर में, फिर आखिर में सकून दावत दी गई थी कि आओ अपनी बात की सफाते सामने आए, ईमान के समझा तुम्हें मालूम हो या अपने अदा करो, उसका आवाज कहाँ से हुआ, आपको ये बता दिए कि भाई ये तरीकेकार होता है, और बल्कि अलाय की दुनिया भी अखबार की दुनिया भी इसमें एक तो बात यह आ गई कि ये तुम्हारे लिए लायबिलिटी है, फिर ये भी आ गया कि आदमी खसूसर माल और औलाद को जो है अपने लिए उम्मीद का उम्मीद वाबस्ता बनाने का जरिया बना लेता है, अपने मुस्तकबिल की कामयाबी का जरिया बनाता है, उन पर डिपेंड करता है। चुनाचे कहा कि ये तो महज आजमाइश है, असल भरोसा किस पर होना चाहिए, अल्लाह की जात पर होना चाहिए, अपनी ईमान और अमल पर जो है उसकी पूंजी पर होना चाहिए, बजाय इस्तेमाल से कहा था कि आप ही में भरपूर दावत है, जब क्या है मुझे चीज़ समझ आ रहा, देखिए किताबें आपके पास हैं, जमात का माहौल, इंसाफ का माहौल, जो है अपने बच्चों तकवा की जिंदगी इख्तियार करो, तो यहाँ से फिर अमल का, यानी अगर देख रहे हो कि ये सरकार नहीं है तो ये हाजिर कहते होंगे इन्हीं कामों से हासिल, इंफरादी तौर पर तकवा और फिर उसने तमाम से नजर इख्तियार करना, अल्लाह का हुक्म आ गया, रसूल का हुक्म आ गया, तो ये नहीं कि उसे सुनी है सुनी करती, मालूम होकर भी ऐसे बन गया कि मालूम ही नहीं, ऐसा नहीं, बल्कि सुनो और इतार करो, ये कैसे करो तकवा पर हम पहले भी बात कर चुके, ये पूरा क्या है तकवा का क्या मतलब है, अल्लाह से डरना, इंसानों में डरना, ये तो पुराने कौन करते हैं, चले अगर कहें कि अल्लाह से डरना तो किन मानों में अल्लाह से डरना होना, जैसे महबूब का मौका है, ऐसे नहीं जैसे किसी चेर से किसी बहुत बड़े भूख से डरा जाता है, माँ दत्ता सुबह माँ दत्ता, वो तो होता है कि ये नुकसान पहुंचाएगा तो एकदम मामला होता है आपकी कि ये आगे मुसीबत इतनी बड़ी, ऐसे अल्लाह का खौफ माँ दत्ता सुबह माँ दत्ता नहीं है, जबकि मानों में हो सकता है जैसे आपके इतने महबूब से डरता है, जितनी शदीद मोहब्बत होती है उतना उसकी नाराजगी का डर भी साथ साथ होता है, तो जिससे बिल्कुल मोहब्बत नहीं होती उससे मोहब्बत नहीं होता, ये मुझे अच्छा समझे बुरा समझे खुश हो नाराज हो मेरी बला से, लेकिन जिससे जितना ज्यादा ताल्लुक होता है उतना ही जहाँ जहाँ मोहब्बत होती है वहाँ वहाँ फौज भी बचता है उसकी नाराजगी, तो इन मामलों में तो तकवा नहीं है, वरना हमने क्या समझा था इसका असल मतलब क्या है, अब तो कहने वगैरह से भी गुजर था, लोग भी मानेंगे तकवा की, और ये बहुत बुनियादी चीजें हैं तकवा पे, अगर बचना बचना वकीना अदा करना है हुआ कहते हैं अल्लाह को बचा हमें आज की अदा, और इस चीज से बचना हजरत इतने उबई रजी अल्लाह ताला ने बताया जी बाबा क्या की का मतलब होता है यहाँ है तकवा के माध्यम तू बचा तमाम इंसानों तक आए कायनात तक تمام لوگوں کی ہیومن ریس کا بھی آپس میں تعلق ہے. ہر انسان درجے سے انسان بھی ہمارے اپنے اخلاق کا زیادہ مستحق ہے. باقی ریس علائق دیکھنا پڑے گا. ہو سکتا ہے ماتا ریسا ہائی نام کا الگ ہاتھوں لچکنا چمٹنا ایسے کچھ ہوگا جس سے چمٹا جاتا ہے لٹکا جاتا ہے. جی تو یہ چیزیں ہمارے سامنے آئی کہ ہم نے پڑھا کس میں سورہ تغابن میں. اب آپ دیکھیں گے تو ایمان کی بحث جو ہے وہ تقریباً مکمل ہوگی. وہ ہم نے پڑھا ایمان کتنی قسم کا ہے, کیا کیا اس کے کمپوننٹ ہیں, وہ کس طرح مکمل ہوتا ہے, ایمان حاصل ہو گیا ہے تو پھر کیا حاصل ہوتا ہے ایمان کی انسانی تربیت میں. یہ ساری چیزیں ہم پڑھ چکے. اب یہ جو آپ کی اس کتاب کا جو آخری حصہ ہے یعنی سورہ قیامہ, اس کا تعلق ایمان میں داخل ہے. یا آخری میں جو ہے آپ دیکھیں گے ویسے مذہبی لحاظ سے یہ اضافی سورت ہے ورنہ بحث مکمل ہو جاتی ہے یہاں پر آ کے. تو یہ اضافی طور پہ کیوں رکھی گئی ہے؟ کیونکہ اس کا خصوصی تعلق ہے اس چیز سے ایمان میں داخل کا انسان کے عمل. ہم میں اور آپ جہاں جمعی اس کی ہوئی تاکہ ہمارا عمل جو ہے بہتر ہو, ایمان کے ساتھ ساتھ عمل بھی بڑھے. چنانچہ یہ پوری سورت جو ہے وہ ایمان میں داخل سے کانسنٹریٹ کرتی ہے اور اسی طرح یہ عمل کی طرف مزید موٹیویٹ کرتی ہے, انسان کو متوجہ کرتی ہے. کیونکہ ان شاء اللہ سورہ قیامہ آخر میں پڑھیں گے. آج جو ہم پڑھ رہے ہیں وہ ہیں جی مسلمانوں پر قرآن مجید کے حقوق. اور الحمد للہ اب آپ کو قرآن سے متعلق کئی بنیادی باتوں سے واقف ہو گئے. اس کی اب یہ پہلا نسبتا آسان ہے اور بہت بنیادی یہ موضوع ہے جو بنایا جاتا ہے پڑھے کورس میں. تو پہلے یہ کریں گی کہ میں لیکچر دے دیتا ہوں آپ کو, ادھر ادھر جیسے حکومت ہوتا ہے پھر آپ سے جو آپ کو سننگ بھی ہوگی اور مزید جو ہے وہ آپ کی اس کے ڈسکشن رہے گا. ہم سوائز کا باقاعدہ آغاز کرتے ہیں. نحمدہ و نصلی علی رسولہ الکریم, اما بعد فاعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. إنه لقول فصل وما هو بالحق صدق الله العظيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي آمين يا رب العالمين. سب سے پہلی چیز جو آپ دیکھتے ہیں کہ وہ قرآن حکیم کی اب یہ کیا ہے اور آپ نے بہت ساری چیزیں قرآن سے متعلق بالکل شروع میں پڑھی تھی جب آپ نے جب دورہ ترجمہ کا آغاز کیا تھا اس طرح تو تعارف کرایا گیا تھا. قرآن دے گیا کب نازل ہوا, کتنی فرائض میں نازل ہوا, اس کی صورتیں کس طرح کی ہیں, اس کا نظم کس طرح کا ہے. تو الحمد للہ یہ ساری گھنٹے آ چکی ہیں. اب پہلی چیز یہی کہ اس کی عظمت میں ایک دفعہ دہرا دیں دوبارہ کہ اس کتاب کی عظمت کیا ہے. تو اس میں بہترین کمپیریزن ہو گیا تو وہاں پہ آپ کر چکے ہیں پہلے کی روایت کے دوران میں سورہ آراف کی آیت نمبر 143 نے ایک واقعے کی طرف اشارہ کیا. واقعہ کیا ہے کہ حضرت موسیٰ علیہ السلام جو ہے وہ اللہ تعالیٰ سے ملاقات کے لیے کوہ طور پر تشریف لے گئے اور وہاں انہوں نے اللہ تعالیٰ سے مطالبہ کیا اور جسے اللہ تعالیٰ نے اسے گزر کیا. اور اس میں ہم اس واقعے میں اگر الفاظ کریں جو ہے ولما جا آپ موسیٰ بھی نہیں پاتے. اور جب موسیٰ علیہ السلام ملاقات کی مقررہ جگہ پر پہنچے فکلمہ ربہ اور ان کے رب نے ان سے جو ہے وہ کلام کیا. انہوں نے فوراً ایک خواہش کا اظہار کر دیا کہ میرے رب میں تجھے دیکھنا چاہتا ہوں, جیسا تو مجھے دکھا کہ تو کیسا. تو اللہ تعالیٰ کی طرف سے جواب کیا تھا, قال لن ترانی, اللہ تعالیٰ نے فرمایا کہ تم مجھے نہیں دیکھ سکتے, تمہاری آنکھوں میں وہ صلاحیت ہی نہیں ہے کہ تم اللہ تعالیٰ کو دیکھ سکو. تو لیکن اللہ تعالیٰ نے فرمایا قال تنظر الى الجبل, لیکن یہ سامنے جو پہاڑ ہے اس کی طرف دیکھو. پہلے سفر کا مکان ہوں پر تم بترا دوں, اگر یہ اپنی جگہ پر برقرار رہ گیا تو پھر تم مجھے دیکھ سکو. اس کے بعد کیا ہوا, پدما تجلا بمول اس جگہ, پھر اللہ تعالیٰ نے تجلی فرمائی اس پہاڑ کے اوپر. وفر اور کیا کیا اسے جہاں رہوں دن کا اور اسے کر دیا ریزا ریزا. وہ اللہ کی تجلی پڑی اور پورا کا پورا پہاڑ جو ہے گویا سے وہ ریزا ریزا ہو گیا, دب گیا تھا اس کی حیثیت سے. وقت آپ اونچا صاحب اور اونچا علیہ السلام جو ہے بیہوش ہو کے گئے. پھر جب کچھ وقت گزرا پلما آتا और उन्हें सफाता हुआ उठे पाला सुखा रखा दुख तो ही नहीं उन्होंने कहा था तू पाक है और मैं तेरी तरफ दुबार रुजू करता वह अला अवलुन मुस्लिमीन और मैं सबसे पहले ईमान लाने वालों में से हूँ तो यहाँ मिसाल किसकी दी गई इंसान मेरा सवाल जो है वही सवाल ये कि इस आयत में किस चीज की मिसाल बाहर में क्या हुआ अल्लाह की तजल्ली ठीक है अल्लाह की जो है वो परछाई तजल्ली का मतलब जो है हम हकीकत तो जैसे वो सूरह मरियम का आयत है आपने सुनी नहीं है कई तक का मिस्त्री है उसकी मिसाल की तरह की कोई चीज नहीं है तो मेरा तजल्ली का तजुर्बा किया जाता है परछाई अब कुछ इस तरह का साया कुछ इस तरह का जो है झलक थी तो अल्लाह ताला ने ये तजल्ली की सूरत में डाली बाहर तो और बाहर का क्या हुआ गेजर है अब इसे जब कंपेयर किया जाता है सूरह हंसे की आयत नंबर 21 अब यहाँ मिसाल दी जा रही है कुरान वहाँ मिसाल की अल्लाह ताला की जात तो इसमें क्या है लव अंजलना हादल कुरान अला जबल अगर हम नाजिल करते इस कुरान को किसी पहाड़ पर लड़ाई करूँ पाश्याम मुतजब ज्ञान में खर्चा करता तो आप देखते होते कि वो दब जाता कट जाता अल्लाह की खर्चा वसीकर अंसारों नजर को आ देता तो ये मिसालें हैं जो हम बयान करते हैं लोगों के लिए लाज लाऊ या नमक करूँ ये मिसाल किसकी है ताकि वो और क्या करें चर्चे उठे तो सूर्य दूर जब हम पहले से जल्दी आ गया था कि अल्लाह ताला को मिसालों की जरूरत है जैसी चीजें हैं वो इंटरेस्टी उसे मालूम है ये चीज है उसके लिए ये जो आलम में मौजूद और आलम में रैप जैसी ऐसी कोई चीजें नहीं है हर चीज उसके सामने मौजूद और जो चीज मिसाल में है जरा उसके सामने है मिसालें मेरे और आपके समझाने के लिए तो यहाँ जो बात समझ आती है वो क्या आती है कि जो अल्लाह ताला की ज़ात मुबारका का असर पार कर हुआ वही असर जो है वो इस कलाम का अल्लाह ताला बयान करवा रहे ये कलाम अगर किसी पहाड़ का नाजिल किया जाता तो वो क्या होता अल्लाह की शक्ति से झुक जाता फट जाता लेता लेता हो जाता तो ये गौरव की कभी बात है जैसे अभी का महावरा भी है कलाम मलक मलक कलाम मलक ही मनुकुल कलाम ये बादशाह का कलाम जो है वो कलामों का बादशाह होता है तो ये अल्लाह ताला बादशाहों का बादशाह है तो उसके कलाम की भी वही तासीर है वो भी बहस आप कर सकते कि कलाम और उनकी सिफत होता है वो अलहदा नहीं कह सकते आप इसीलिए वो एक मामला करा था कि ये अल्लाह ताला की सिफात अहले ज़ात है या गैर ज़ात यानी कि वहाँ की अल्लाह की ज़ात का पार्ट है या उसके अलहदा है तो हमारे हवास जो है इनका आशा नहीं कर सकते इसलिए बड़े लंबे चौड़े डिस्कशन के बाद क्या बात तय हुई ला आईना वाला गई ना ही अल्लाह की ज़ात का आई है ना ही अल्लाह की ज़ात का है ना ही जात यानी अल्लाह की ज़ात का दिल है ना जो है उसके बगैर ये कोई इस तरह की बात है कि वी डोंट नो जो बात कहनी होती ना कि हम इसका अहाता नहीं कर सकते हम इसका फैसला नहीं कर सकते वजह ये है कि कुरान जो है वो खल्क नहीं है मखलूक नहीं है मखलूक नहीं है तो क्या है हमें मालूम है इमाम अकबर रहमतुल्लाह अलैह के ज़माने में यही मसला खड़ा हो गया लोगों ने कहा ये कुरान जो है ये खल्क को ऐसे मखलूक को और ये जैसे हम सब मखलूक है ऐसे ये कुरान भी जो है मखलूक है तो इस पर उन्होंने रिजिम किया और बड़ी मारी खाई तो वो इसलिए थी कि नहीं ये कुरान जो है वो मखलूक नहीं है तो मखलूक नहीं है तो क्या है खालिक है लेकिन खालिक है कैसे जिद्दत है कि ये कुरान उस तरह है यहाँ आगे फंस जाता है इसलिए वो कहा जाता है ला आइन वला गैब ये मखलूक तो नहीं है बदला से इसका क्या ताल्लुक है वो सिफत और मखलूक का ही अल्लाह की सिफत है उसका कलाम है तो उसकी कदर और मंजिलत उसी तरह से है जैसे अल्लाह की ज़ात इसके साथ है इसलिए एक अजीब मिलती है जिसपे अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जो फजीलत और अजमत अल्लाह ताला को अपनी मखलूकात पर हासिल है वही फजीलत और अजमत जो है कुरान को बाकी मखलूकात पर हासिल है तो ये बहुत बड़ी जो है इसका मुकाम उससे कोई कमी करना उसे किसी तरह कम समझना ये बहुत बड़ा मुकाम है तो इसका असल मुकाम क्या है इसलिए कहा जाता है कि समझना हासिल है हमें इसका अगर कुछ सही अंदाजा है तो वो या तो अल्लाह ताला की ज़ात को है या जो है वो उस सच्ची को है जिस पर ये कुरान नाजिल किया गया यानी नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम वरना इसके अलावा कोई और जो है इसे नहीं समझ सकता कि کی اصل عظمت کیا ہے قرآن، بہت عظیم و شان جو ہے مقام پر یہ قرآن ہوگی، کچھ اندازہ ہمیں ہو جاتا ہے اس قرآن سے متعلق آیات پڑھتا ہے آج کی سنتا ہے، مگر کہتے ہی اندازہ ہم لگا لیتے ہیں۔ البتہ یہ بات جو ہے وہ ہمارے سامنے رہتی ہے کہ قرآن جو ہے یہ اللہ کی ایک بہت بڑی نعمت ہے جو اس نے انسانوں کو دی ہے۔ بچے ویسے تو جو آدمی اپنی زندگی پر غور کرے تو بے شمار اللہ کی نعمتیں نظر آتی، یہ سب اللہ کی دی ہوئی ہے۔ بچے قرآن میں جو دوسرے کا آدر سورہ ابراہیم سکی فور اور سورہ نار دی تھی، ہمارے ساؤنڈ تو نعمت اللہ ہی لاتا، اگر اللہ کی نعمتوں کو گننا شروع کرو شمار کرنا شروع کرو تو شمار بھی کر سکو گے۔ کہیں وہ آیا کہ اللہ کے کلام لکھنا شروع کر دو تو یہ جو ہے سمندر بند ہو جائے اور یہ سارے جگہ جتنے انہیں قلم بنا دو تو یہ سب ختم ہو جائے، لیکن اللہ کے کلمات ختم نہ ہو تو بے شمار نعمتیں اللہ تعالیٰ ہے۔ لیکن نعمتوں میں عظیم ترین نعمت کون سی ہے؟ وہ یہ قرآن ہے۔ اب نعمتیں چھوٹی بھی ہیں بڑی بھی ہیں، آپ غور کر سکتے ہیں، یعنی اللہ نے زندگی دی، ہاتھ پاؤں دیے، صلاحیتیں دی، مال احباب دیا، رشتے دار دیے، یہ سب اللہ کی نعمت، لیکن میں سب سے بڑی نعمت نعمتیں ہدایت ہے، اور ہدایت اگر ہو تو باقی نعمتیں بھی نعمت بنتی ہے، ورنہ بہت بڑی نعمت بنتی ہے۔ یہ مثالیں بھی آپ کے سامنے پہلے آ چکی ہوں گی، بعض پابندی جو ہے انہیں بیان کرتے رہتے ہیں، انہیں جو ہے یہ بات بھی سمجھے کہ اگر سمجھنا چاہے جیسے دولت بہت بڑی نعمت ہے، جسے مل جائے وہ بہت ہی یعنی اللہ کی بہت بڑی قیمتی نعمت ہے، ساری ستر انسانیت انسان جو ہے وہ اسی کو حاصل کرنے میں پوری پوری زندگی لگا دیتے ہیں، تو اگر کسی کو اللہ تعالیٰ یہ مال کی دولت جو ہے اس کی نعمت دے دے تو بہت بڑی، لیکن اگر ظاہر نہ ہو تو پھر آدمی کیا کرتا ہے کہ یہ دولت اس کے لیے بہت بڑی رسوائی اور زحمت کا باعث بنتی ہے، جیسے قارون کا حال ہوا، جیسے قصاص کا حال ہوا، بہت دولت مند لوگ تھے لیکن ہدایت سے محروم رہ گئے۔ دنیا میں بھی قارون کو ہمیں پتا ہے لوگوں کے سامنے، آنکھوں کے سامنے اپنے مال اور دولت سمے زمین میں ڈل گیا، اور آخرت میں جو انجام ہوگا وہ بھی ہمیں معلوم ہے، تو یہ سب بیکار ہے۔ اسی طرح پیار اور بادشاہ بہت بڑی نعمت ہے اللہ کی، لیکن اگر ہدایت نہ ہو تو پھر یہ بھی بیکار رہتی ہے۔ جیسے فرعون تھا، نمرود تھا، بڑے بڑے ممالک کے بادشاہ تھے، اختیار تھا لیکن ہدایت نہیں تھی تو یہ بادشاہ کوئی کام نہیں ہے، لیکن ہدایت کے ساتھ یہی نعمت ہے۔ اور جیسے حضرت سلیمان علیہ السلام، اس سے پہلے حضرت داؤد علیہ السلام، انہیں اللہ نے اختیار دیا لیکن ساتھ ہدایت بھی تھی، تو اس دنیا میں بھی جو ہے انہیں بہترین زندگی گزاری اور آخر میں بھی جو ہے وہ بہترین لوگوں میں سے ہوں۔ تو ہر نعمت اس وقت نعمت ہے جب نعمت ہی ہدایت ہوتی ہے، اور یہ ہدایت کا ذریعہ کیا ہے، منبع اور تجربہ کیا ہے، اس کی سوچ کیا ہے، وہ ہے قرآن۔ اس لیے جب ہم صحابہ کرام کی زندگی کو دیکھتے ہیں، نبی اکرم صلی اللہ علیہ وسلم کی زندگی کو دیکھتے ہیں، تو یہ محسوس ہوتا ہے کہ ان کے نزدیک زمین کے اوپر اور آسمان کے نیچے عظیم ترین نعمت کون سی تھی؟ وہ قرآن تھی۔ اس کا سبق، اس کا تعلق قرآن کے ساتھ جو ہے وہ ہمیں نظر آتا ہے۔ ابھی چند آیتیں نازل ہوئی تھی قرآن کی، لیکن جو ہے نبی اکرم صلی اللہ علیہ وسلم آدھی آدھی رات دو تہائی رات جو ہے قرآن کی تلاوت ہے، اور آپ صلی اللہ علیہ وسلم تن تنہا نہیں ہے، صحابہ کرام کی جماعت آپ کے ساتھ ہے، بلکہ روایات میں موجود ہے کہ کھڑے کھڑے پاؤں بھی کیا ہوتا تھا، پانی میں برف آ جاتا، اور جو لوگ آس پاس سے گزرتے تھے انہیں آواز آتی تھی، جیسے آواز آتی جیسے کسی چولہے کے اوپر ہنڈیاں رکھی ہوئی ہو اور وہ اس میں پانی کھول رہا ہو، جو آواز آتی ہے، یہ گلیا اور زاری کی کیفیت ہوتی تھی جو نبی اکرم صلی اللہ علیہ وسلم پر زاری ہوتی تھی اس قرآن کے ساتھ۔ اور پھر صحابہ کرام کا معمول بتایا جاتا ہے، مفتی محمد شفیع رحمۃ اللہ علیہ سے پوچھا گیا کہ یہ بتائیں کہ صحابہ کرام جو ہے کتنے عرصے میں قرآن پڑھا کرتے، تو انہوں نے فرمایا کہ مجھے کسی ایک صحابی کا نام بتا دو جس نے 7 دن سے زیادہ جو لیتا ہو قرآن کا کرتا ہے۔ 7 دن اگر ہم اندازے لگائیں تو تقریباً 4.5 پارے روزانہ آدمی پڑھی تو پھر 7 دنوں میں قرآن کا ختم کرے۔ اسی طرح قرآن کی ایک تقسیم جو نبی اکرم صلی اللہ علیہ وسلم کے دور میں تھی وہ مناظر کی تھی، 7 منزلیں، تو روزانہ ایک منزل قرآن پڑھتے تھے 1 سال اور ایک ہفتے میں ایک قرآن مکمل کرے، مہینے میں کتنی دفعہ قرآن پڑھتے تھے؟ 4 دفعہ، ٹھیک ہے جناب، 4 دفعہ کم از کم۔ और बहुत सारे सहाबा से ज्यादा पढ़ते थे। चुनाचे नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को पाबंद करना पड़ा कि कोई भी साथी जो है वो 3 दिन से पहले कुरान पढ़ सकता है, तो ये बाकायदा ऐलान करके मना करना पड़ा। अल्लाह सहाबा कराम के इतना ताल्लुक था कि वो इससे भी पहले जो है कुरान पढ़ने की कोशिश करते, तो कम अज कम 3 दिन, तो उसका हिसाब क्या बनेगा, 10 पारे रोजाना, 10 पारे रोजाना करेंगे तो 3 दिन में कुरान मुकम्मल होगा। रोका क्या करें, तो ये कैफियत क्यों थी, क्योंकि उन्हें इसकी अजमत का एहसास, उन्हें यकीन था कि अल्लाह का कलाम, उन्हें जो है उसका एहसास था, इसलिए उसके अंदर वो उससे ताल्लुक जो है नजर आ। तो ये चीज हमने समझी कि ये जो है अल्लाह की सबसे बड़ी नेमत है जो इस जमीन के ऊपर किसी भी इंसान को हासिल हो। फिर आप देखेंगे कि अल्लाह ताला ने अजमतों का फैसला उनकी किताब के साथ मंसूब कर, उसके बेशुमार शवाहिद हमें नजर आ। लैलतुल कद्र का क्या दर्जा है, कौन बताए क्या मुकाम है लैलतुल कद्र का, बाकी रात किसे कहते हैं लैलतुल कद्र, कौन सी सूरत में जिक्र है सूरह कद्र, तो वजह क्या है, जवाब आ रहे हैं कि सूरह कद्र में जिक्र है 1000 रातों की से बेहतर जो है इस रात को कहा गया, और इसकी वजह क्या है, इतनी मंजिलत नहीं होती गई, तमाम रातें जो भी इंसान को हासिल होती है उनमें सबसे ज्यादा इज्जत वाली रात कौन सी बन सकती है, वो लैलतुल कद्र है, इससे ज्यादा फजीलत वाली कोई और रात नहीं। इसकी वजह क्या है, क्योंकि कुरान नाज़िल है, कुरान के 2 नज़ूल हमने समझे, लौहे महफूज से आसमान दुनिया तक इस रात के अंदर ये कुरान नाज़िल किया गया, और ये रातें कौन सी हैं, रमजान मुबारक की आखिरी अजरे की 7 रातें 21, 23, 25, 27 इनमें से कोई 3 रात है जो लैलतुल कद्र के नाम की, तो लैलतुल कद्र की अहमियत कुरान की वजह से। फिर जिस महीने ये कुरान नाज़िल हुआ बोलना शुरू हुआ वो कौन सा, रमजान का महीना, रमजान के महीने की अहमियत क्यों है, कुरान ये इसकी अहमियत इस वजह से क्योंकि इस महीने कुरान नाज़िल है, तो तमाम महीनों में सबसे अफजल महीना सच्चे इज्जत वाला फजीलत वाला महीना रमजान का। फिर आप देखिए अल्लाह ताला ने बहुत सारे फरिश्ते थे, लेकिन फरिश्तों के सरदार को मुंतखब किया कुरान की यानी के लिए दरूल मलक के तौर पर। फिर सैयदुल मुरसलीन फातिमुन नबी सल्लल्लाहु अलैहि वसल्लम को मुंतखब किया अपने आखिरी पैगाम कुरान को पहुंचाने के। फिर जमीन के जिस हिस्से पर यह कुरान नाजिल हुआ हिजाज की सरजमीन, वो पूरी रोए अर्जी में सबसे मोहतरम जमीन, सबसे इज्जत वाला हिस्सा कौन सा है जमीन का, मक्का मदीने का हिस्सा, ये हिजाज की सरजमीन। और जिन लोगों ने इसे कुरान को सीनों से लगाया, उनके इख्तियार किया, जिनके रात और दिन इस कुरान के साथ बसर हुए, उन्हें हम क्या कहते हैं, सहाबा किराम। तमाम इंसानों में सबसे ज्यादा अंबिया के बाद अगर कोई अजमत वाले इंसान हो सकते हैं तो वो कौन है, सहाबा किराम। और उन्हें ये दर्जा क्यों मिला, कुरान की वजह से। फिर अगर आप गौर करेंगे तो ये अजमत के सिलसिले अल्लाह ने रोके थे, आज भी ये सिलसिले उसी तरह अल्लाह की किताब के साथ पाबंद है। बुखारी शरीफ ने फरमाया किसी को अगर जी खैरुकुम मन तअल्लम अल-कुरान व अल्लमा, तुमने से बेहतरीन कौन है जो कुरान को सीखे और सिखाए। आज भी जो है वो अजमत के जो मामला है कि कुरान के साथ जो है वो वाबस्ता है, कौमों के अरूज और नमाज का मामला कुरान के पास वाबस्ता है। मुस्लिम शरीफ की रिवायत है, इन्ना लाहा यदौ की आदम किताब अल्लाह व यदौ में ही आखरी, अल्लाह ताला इस किताब को सामने की वजह से कौमों को क्या अता फरमाएंगे, अरूज अता फरमाएंगे, मंजिला अता फरमाएंगे, इज्जत अता फरमाएंगे, और कुरान को छोड़ने की वजह से उन्हें जलील और पाक बैठने के कौम, तो कौमों की जिल्लत और अजमत उसी किताब के साथ वाबस्ता है। फिर हमारा आम मुशाहिदा है, बल्कि बहुत होते हैं कागज तो बहुत सारा है, लेकिन जिस कागज के ऊपर इस कुरान के अल्फाज लिख दिए गए हम खुद चूम चूम के उसे रखते हैं, उसकी इज्जत होती है, उसका वकार होता है, लकड़ी से बहुत कुछ बनता है, लेकिन जिस लकड़ी से रहर बन जाए उस रहर की मंजिलत उसकी इज्जत की जाती है, उसका एहतराम किया जाता है। कैसे बहुत सारे, लेकिन जिस कैसे के अंदर जो है वो ऑडियो वीडियो कैसे जिसके अंदर कुरान ही कुरान का जो है वो टेप कर दिया जाए, रिकॉर्ड कर दिया जाए, उसका एहतराम होता है। सिटी देश है जिस सिटी के अंदर कुरान को रिकॉर्ड किया गया उसकी इज्जत होती है, अजमत होती है। तो अल्लाह ताला ने अजमत का मामला किससे वाबस्ता कर दिया, अजीम के साथ शुरू से और आज भी यही मामला। तो अगर हम भी इस अजमत में से कुछ चाहते हैं तो इसका मरकजी नतीजा क्या है, हम भी कुरान से वाबस्ता। और ये महसूस करें कि यहाँ जो हुआ एक लम्हा गुजर रहे हैं बहुत कीमती लम्हा, और अल्लाह ताला के कीमती बना दो हमारे हक में जो है वो मानने का बाहर बनाए। और ये फैसले दुनिया तक नहीं है, आखिर में भी क्या है, अल कुरान हुज्जतु लका औ अलैका, ये दुनिया ही तक वाबस्तगी नहीं है कुरान के साथ मतों के तक। बल्कि अल्लाह के हजरत सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कुरान या तो तुम्हारे हक में हुज्जत हो चावत के लिए खड़ा हो जाएगा सिफारिश के तौर पर, कहता है सच्ची की रातें मेरे साथ गुजर गई, इसके दिन इसका उठना बैठना इसके मामला इसके फैसले ये सब किसके मुताबिक थे, मेरे मुताबिक कुरान के अहकाम के मुताबिक जिंदगी गुजर गई, फिर आके मेरी सिफारिश कबूल करवाओ। उसकी सिफारिश जो है वो एक और हदीस के अल्फाज है कि ये जो है कुरान की सिफारिश कबूल की जाएगी, अल्लाह ताला सिफारिश जो है कबूल करे। और फरमाया वो आने ही था या ये कुरान तुम्हारे खिलाफ उनके चल जाए, आखिरी बड़ा वो कहीं होगा ये सबका किया ये नाराज किया ये निकल ये फैलाया, लेकिन हो सकता है कि आपस के लिए ये कुरान खड़ा हो जाए खिलाफ कि ये इसने मुझे नज़रअंदाज किया, इसकी जिंदगी में हर चीज के लिए वक्त सिवाय ले रही थी। तो ऐसा मामला अगर हो गया तो ये वहाँ का भी जो है बहुत बड़े खसारे का बायस ये कुरान। तो कुरान के साथ अल्लाह ताला ने अजमत के मामले को वाबस्ता कर दिया, अल्लाह ताला ने इसकी समझ अता फरमाए और इसे इख्तियार करने की तौफीक अता। अब सातवीं पारे में सूरह तारिक की दो आयात है, फिर हमें तिलावत की आयत नंबर 13-14 कि इन्नहू लकौलुन फस वमा हुवा बिलहक, बेशक एक फैसला खुद का कलाम है, कोई दायावी फजूल जावा कोई इस तरह की कोई चीज़ तो पैरावान को इंसान के पास बहुत सारे आते हैं, कभी किसी दोस्त ने जो है अपने वजीफे में बुला लिया, कभी अपने बच्चे के जो है वो अकीदे में बुला लिया, कभी कारोबार की तरक्की के लिए दावत देकर बुला लिया, नई दुकान खोली तो उसमें खुशी में बुला लिया, लेकिन फिर हमारे ऊपर होता है हमारा दिल चाहे तो हम जाते और वो जो है उसके उस दावत को कबूल करते, और अगर हमारा कोई मामला ऐसा नहीं होता हमारा दूर नहीं होता तो क्या करते नहीं जाते, कोई ऐसा फर्क नहीं पड़ता। लेकिन ये जो है अल्लाह ताला फरमाए नऊ लाउन पर ये फैसला खुद कलाम, अल्लाह की दावत को अगर किसी ने नज़रअंदाज कर दिया तो ये फैसला खुद है, ये ऐसी कोई मामूली चीज़ नहीं है कि तुम मार दो तो अच्छा है या मारो तो कोई बात नहीं है, बल्कि इज्जत और मंजिलत कामयाबी नाकामी का दारो मदार इस दावत के कबूल करने और इनकार करने का, तो इसकी बहुत बड़ी अहमियत। तो ये थोड़ा सा कुछ अंदाजा करने के बाद हम आते हैं कि कुरान मजीद के हकूक है क्या, किस तरह इसका हक अदा होगा, अल्लाह की इतनी बड़ी नेमत और इतनी अजीम चीज जिसका मामला मखलूक से ऊपर है कम से कम, अब वो यानी ये करीब करीब जो अल्लाह की अपनी जो अजमत है वो इस कलाम की भी है, क्योंकि ये उसी खालिक का कलाम है। तो इसके क्या हकूक है जो हमारे ऊपर आते हैं, नए की शरीफ की रिवायत है ने बड़े ही आप कहें कि मोहब्बत वाले अंदाज से जो है खिताब करके ये बात फरमाई, आप सल्लल्लाहु अलैहि वसल्लम फरमाए या कुरान वालों, बड़ा ही मोहब्बत का अंदाज है कुरान वालों, यानी हर फौज के लिए एक खास अंदाज होता है पुकारने के लिए, तो इस फौज को अल्लाह ताला ने कुरान वालों कहकर पुकारा, इतनी बड़ी नेमत के रखवालों, है कुरान वालों ला कुरान को अपना तकिया ना बना, तकिया क्या होता है और इसका इस्तेमाल क्या होता है, अक्सर महफिलों में पहले फर्जी नजर होती थी और जो मेहमान आता था उससे तकिया पेश किया जाता था, तकिया कहाँ रखते हैं आदमी पीछे कमर के पीछे, और बहुत जल्दी क्या होता है उसे याद भी नहीं रहता है कोई चीज कमर के पीछे, नजरअंदाज कर देता है बुला देता है, तो फरमाए कुरान को अपना तकिया ना बना, ऐसा ना हो कि चीज के पीछे डाल दो और फिर उसे नजरअंदाज कर दो इग्नोर कर दो।
एक छोटे का एक जगह देर का फर्क
साथ में तो आपस में रिजल्ट है, जैसे हमने पढ़ा था मालिक की योग में तीन भी है, मलिक की योग में तीन भी है, लेकिन वो उसकी तरह तालीम किया है, उसकी सोच भी 1400 साल पहले नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम तक पहुंच गए। तो ये कोई हमारा जिसमें भी इस वक्त ये कहने के काबिल नहीं है जिसमें तगैयुर आ। तो इन सारी चीजों को मानना ये कहलाता है कुरान को मानना। ठीक है, चार चीजें इसमें शामिल हो गई। पहली चीज क्या, अल्लाह का कलाम है, अगली बात क्या है कि कुरान को पढ़ा जाए, ये किताब गाइड दिए गई है कि पढ़ा जाए, बड़ी हमारी जरूरी है कि अगर हमारी जिंदगी में उसे पढ़ने के लिए हम तो वैसे वो हदीस दोहरा दीजिए कि इसकी एक एक हद पर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने क्या बताया, दस नेकियों की बशारत दी है कि हर हद पर दस नेकियां हैं। आपने बताया अलिफ लाम मीम एक हद नहीं है, अलिफ एक हद है, लाम एक हद है, मीम एक हद है। तो अगर लाम मीम यही आपने तिलावत किया तो तीन नेकियां हो गए। तो ये जो एहसान है कि पढ़ने का भी जो है वो इनाम दिया जाए, वरना ये तो इसका तकाजा है इसकी अजमत का और इसकी जरूरत का कि हम जो है इससे बढ़ते। जैसे कि फिक्र आया कि एक अगर दरियानी आप मामला लें तो वो सहाबा कराम का मामला था कि वो कम अज कम 7 दिन में एक कुरान खत्म करें। जब मुसलमानों पे सवाल आया तो इसके कभी हो और हमें मालूम है कि फिर जो है कुरान की एक और तब्दील की गई और 30 हिस्सों में कुरान को तब्दील कर, यानी रोजाना एक हिस्सा पढ़ा जाए और कम अज कम 1 महीने में कुरान को खत्म कर दिया जाए। और मौलाना मौके चार अहमद साहब ये कहते हैं कि इससे कम पर कुरान की तिलावत का इस्तेमाल इतना तो नहीं होता, कम से कम उन लोगों के लिए जो दीन का काम करने के लिए निकले। लेकिन बहरहाल जो जवाब क्योंकि बढ़ते ही जा रहे हैं तो आप में ये कोई यदि ये अब उस्मान की राय है या गरीब लोगों की राय नहीं है, लेकिन हमारे लिए महफूज तरीका टारगेट वही होना चाहिए जो सहाबा कराम का टारगेट था कि वहाँ तक पहुँचे, कम से कम जिंदगी में कभी तो ऐसा हो कि उस पर अमल किया कि 7 दिन में कुरान खत्म किया, कम से कम एक दफा तो जिंदगी में ऐसा जरूरी करें कि हमारी एक नस्बत किसी कदर सहाबा कराम के साथ हो। बाकी अपनी रोजाना का है जो है वो हिसाब मुकर्रर करें। अब वो जवाब की बच्ची की हिस्सा तो ये आज कहने पर मजबूर है कि भाई एक आयत ही हो, एक आयत से शुरू करो, तो उसे बढ़ाओ, 2 आयतें करो, 3 आयतें करो, एक रुकू करो और जो है उसे बढ़ाओ, कम से कम एक पारे तक ले कर आओ कि महीने में एक। तो वरना अभी मैं जहाँ दर्ज में बैठते हैं माशाल्लाह बराबर वाले मस्जिद में, तो वहाँ ये बात आई थी कि कुरान का आपने भी कम से कम साल में 2 दफ़ा खत्म किया जाए कुरान की तिलावत। तो बहरहाल जो हम उसका हिसाब मुकर्रर कर लें, बेहतर यही है कि कुरान को देख कर आंखों से पढ़ा जाए और इतनी आवाज़ से पढ़ा जाए कि उसकी आवाज़ भी इंसान में आ जाए, बहुत बुलंद भी ना हो कि आसपास डिस्टर्बेंस हो और बिल्कुल देखने भी ना पढ़ा जाए उसकी आवाज़ के साथ, क्योंकि जितनी साइकिल चीज आप इस्तेमाल करेंगे उतना असर आपसे पड़ेगा, जबान भी आपकी उठी हो, नजर भी हर पास से ऊपर हो, कान से आवाज़ जा रही हो, तो जितनी सोचिस से इनपुट होगा उतना ज़्यादा असर आदमी की रूह पर उसके कल पर उसका हो। लेकिन अगर कोई इतना महरूम है कि कुरान भी पढ़ने का वक्त नहीं है तो फिर चीज़ें और मौजूद हैं, हमें मालूम है ऑडियो कैसेट्स हैं, वीडियो कैसेट्स हैं, सीडीज हैं, एमपी3 प्लेयर्स आ गए, तो ये सब चीज़ों का इस्तेमाल किया जाए कुरान से करीब होने के। लेकिन कोई दिन हमारा ऐसा ना सोचे कि कुरान से हमारा ताल्लुक ना हुआ और कोशिश करें पढ़े। बहुत अच्छी तरकीब जो हमें नजर आई वो ये कि पॉकेट साइज कुरान अगर ले लिया जाए और वो अपने पास रखा जाए तो बाकी जिंदगी मजबूत है, खसूस बस में सफर करने वालों के लिए तो बहुत मौका होता है, चीज मिल गई तो एक आम आदमी जो है 2 घंटे तो कहीं नहीं गए उसके रोजाना के समय, आराम से जो है खोल के पढ़ सकता है, वो 2 घंटे जो है वो बहुत जो है उसके लिए बहुत कीमती हो जाए। वरना हर नमाज के बाद अगर वो पॉकेट साइज कुरान होगा तो हर नमाज के बाद जब आयतों की तिलावत करते बात करते रहे काम वाल के, तो ये अब मुश्किल नहीं है, जितना भी मसरूफ आदमी हो चंद मिनट निकाल सकते हैं कुरान को पढ़ने के लिए। वैसे यहाँ वेट करते हैं इंशाल्लाह चाय के बाद फिर आगे बढ़े। सवाल आया समझना पहले ही अहमियत की आगे इंशाल्लाह करेंगे।